पार्लियामेंट जिस सतह का भी फैसला करेगी यूरेनियम की उसी सतह की अफजूदगी जारी रखेंगे, महकमा एटमी तवानाई के सरबराह का बयान। दमिश्क के शिमाल में शाम की फौज और फ्री सीरियन आर्मी के दरमियान फायरबंदी, 200 से ज्यादा मुसल्ला अफराद ने फौज के सामने हथियार डाल दिए। पाकिस्तान के साबिक सदर परवेज मुशर्रफ की बीमारी और गद्दारी केस, पीर की समाअत भी मुशर्रफ की गैरहाजिरी में अंजाम पाई। बिस्मिल्लाहिर्रहमानिर्रहीम, दुरूद व सलाम हो मोहम्मद व आले मोहम्मद पर। अस्सलाम वालेकुम नाज़रीन, इस्लामी जम्हूरी ईरान के दारुल हुकूमत तेहरान से ख़बरों के बुलेटिन के साथ हाजिर खिदमत हैं। हमारी वेबसाइट का पता है urdu.sahertv.ir और हमारा ईमेल एड्रेस है khabrein@sahertv.ir। इंटरनेट पर बराह रास्त हमारी नशियात आप इन पतों पर देख सकते हैं urdu.sahertv.ir/ios, urdu.sahertv.ir/android और urdu.sahertv.ir/live। लीजिए अब आप तफसील के साथ खबरें मुलाहजा फरमाइए। ईरान के नायब सदर और एटॉमिक एनर्जी ऑर्गेनाइजेशन के सरबराह डॉक्टर अली अकबर सालेही ने कहा है कि पार्लियामेंट के फैसले के तहत मुल्क के अंदर यूरेनियम की अफसूदगी जारी रहेगी। शहीद जौहरी साइंसदानों की बरसी के मौके पर एक तकरीब से खिताब करते हुए अली अकबर सालेही का कहना था कि मुल्क के तमाम इदारे अपनी जिम्मेदारियों और पोजिशन के लिहाज से फैसला करते हैं और हमारा इदारा भी पार्लियामेंट के फैसलों पर अमल दरामद का पाबंद है। उनका इशारा पार्लियामेंट में यूरेनियम की 60% तक अफजूदगी के बारे में पेश किए जाने वाले बिल की तरफ था। जौहरी तवानाई के कौमी इदारे के सरबराह ने कहा कि हर टेक्निक और हर सतह पर यूरेनियम की अफजूदगी ईरान का मुसलम हक है और हम 5% तक यूरेनियम अफजूदा कर रहे हैं। अली अकबर सालेही ने यह बात जोर देकर कही कि उनका इदारा अपनी जौहरी सरगर्मियाँ पूरी शिद्दत के साथ जारी रखेगा। उन्होंने वाज़े किया कि हमें फ़िलहाल 20% तक अफजूदा यूरेनियम की ज़रूरत नहीं है क्योंकि हमारे पास 4 से 5 साल की ज़रूरत का ज़खीरा मौजूद है। उन्होंने कहा कि 20% अफजूदगी रोकने का मतलब ये हरगिज़ नहीं है कि हम यूरेनियम की अफजूदगी के हक़ से दस्तबरदार हो गए हैं। ईरान के नायब सदर ने IAEA के साथ होने वाले मुज़ाकरात को मुस्बत करार देते हुए कहा कि मुज़ाकरात इब्तदाई मरहले को अबूर करके फ़नी और तकनीकी मरहले में दाखिल हो गए हैं। इस्लामी जम्हूरिया ईरान के वज़ीर ख़ारजा ने कहा है कि हम एटमी मुज़ाकरात में पूरी तरह से संजीदा हैं। वज़ीर ख़ारजा मोहम्मद जवाद ज़रीफ़ ने एटमी मुज़ाकरात में तेहरान की संजीदगी का जिक्र करते हुए कहा कि मिल्लत ईरान इफ़हाम व तफ़हीम की हामी है। उन्होंने कहा कि चूंकि ईरानी आवाम को मगरिब की नेक नियति पर शक है, इसलिए कोशिश इस बात की होनी चाहिए कि मिल्लत ईरान का एतमाद हासिल किया जाए। वज़ीर ख़ारजा मोहम्मद जवाद ज़रीफ ने इटली की सेनेट में खारजा पॉलिसी कमीशन के सरबराह फर्नांडो काज़ेनी से मुलाकात में कहा कि दोनों मुल्कों के पार्लिमानी वफूद के राबते और आला हुक्काम के दौरे बाहमी तामीरी ताल्लुकात के लिए इंतहाई मुफीद हैं। उन्होंने कहा कि दोनों मुल्कों के ताल्लुकात को ज़्यादा से ज़्यादा फ़रोग देने की ज़रूरत है। ईरान के वज़ीर ख़ारजा ने मशरिक़ वुस्ता में रोज़ अफ़ज़ू अदम इस्तेहकाम की जानिब इशारा करते हुए कहा कि इस इलाके में जम्हूरियत के नए मॉडल की ज़रूरत है। उन्होंने कहा कि इंतहा पसंदी के इकदाम का कोई नतीजा नहीं निकलेगा। ईरान के वज़ीर ख़ारजा मोहम्मद जवाद ज़रीफ़ ने शाम में दहशतगर्दी और इंतहा पसंदी का हवाला देते हुए कहा कि इंतहा पसंदी सब के लिए ख़तरा है और कोई भी ये दावा नहीं कर सकता कि यह फ़कत इसी इलाके का मसला है। ईरान के वज़ीर ख़ारजा ने शाम के ख़िलाफ़ ताकत के इस्तेमाल की मुखालफत में इटली के मौक़िफ़ को दानिशमंदाना करार दिया और कहा कि अगर शाम के ख़िलाफ़ फ़ौजी कार्रवाई की जाती तो इलाके में ऐसी आग भड़क सकती थी जिसके शोले पूरे इलाके और बाहर के खित्तों को भी अपनी लपेट में ले लेते। अतालवी पार्लियामेंट के सरबराह ने भी इस मुलाकात में बाहमी ताल्लुकात को मज़ीद फ़रोग देने के लिए ईरान और इटली के पार्लिमानी वफूद और पार्लिमानों के किरदार की तारीफ़ की और उम्मीद का इजहार किया कि तमाम शोबों में ताल्लुकात फ़रोग पाएंगे। इटली का यह पार्लिमानी वफद ईरान का दौरा मुकम्मल करके पीर को तेहरान से वापस रवाना हो गया है। वजारत खारजा की तर्जुमान मर्जिया आफ़खम ने कहा है कि ईरान जनेवा 2 मुज़ाकरात में महज खानापूरी की खातिर शिरकत नहीं करेगा। मर्जिया आफ़खम ने यह बात जनेवा 2 कॉन्फ्रेंस में ईरान के मुमकिन शिरकत के बारे में अमरीकी वजीर खारजा जॉन कैरी के बयान पर रद्दमल जाहिर करते हुए कही। उन्होंने कहा कि ईरान शुरू ही से बहरान शाम के सियासी हल पर जोर देता आया है और हम शामी अवाम के हकूक़ की बालादस्ती की खातिर होने वाले मुज़ाकरात की हिमायत करते हैं। वजारत खारजा की तर्जुमान ने यह बात जोर देकर कही कि तेहरान पहले ही बहरान शाम के हल में मदद और तआवुन फराहम करने का ऐलान कर चुका है, लेकिन वो जेनेवा कॉन्फ्रेंस में शिरकत के बारे में ऐसी किसी शर्त को कबूल नहीं करेगा जो ईरान की पोजीशन और एहतराम के मुताबिक न हो। वाज़ह है कि अमरीकी वज़ीर ख़ारजा जॉन कैरी ने अपने एक बयान में कहा है कि ईरान जनेवा दो कॉन्फ्रेंस में गैर रस्मी तौर पर शिरकत और बाहर रहते हुए बहरान शाम के हल में मदद फराहम कर सकता है। उन्होंने कहा कि ये बात बईद मालूम होती है कि जनेवा दो कॉन्फ्रेंस में ईरान बाज़ाब्ता तौर पर शिरकत कर सकेगा। बहरान शाम के सियासी हल की गरज से जनेवा दो कॉन्फ्रेंस 24 जनवरी को स्विट्ज़रलैंड के शहर मोंटेरो में होने वाली है। शाम की हुकूमत और दहशतगर्द ग्रोह फ्री सीरियन आर्मी नामी दहशतगर्द ग्रोह के नाम के दरमियान दमिश्क के शिमाली इलाके में फायरबंदी पर इत्तेफाक हो गया है।
फायरबंदी का यह समझौता इलाके के कुछ मुल्कों की वसादत से अंजाम पाया है। इस्तांबुल में ईरान और तुर्की के वज़राए खारजा के इस बयान के एक दिन बाद फायरबंदी का यह समझौता इलाके के कुछ मुल्कों की वसादत से अंजाम पाया है। इस्तांबुल में ईरान और तुर्की के वज़राए खारजा के इस बयान के बाद कि पूरे शाम में फायरबंदी की कोशिश जारी रहेगी। शामी ज़राए के हवाले से मौसूला खबरों में बताया गया है कि शामी हुकूमत और फ्री सीरियन आर्मी नामी ग्रोह ने एक गैर मामूली इकदामात के तहत दमिश्क के शिमाली इलाके बरजा में फायरबंदी पर इत्तेफाक कर लिया है। रिपोर्टों के मुताबिक शामी हुकूमत और फ्री सीरियन आर्मी नामी ग्रोह के नुमाइंदों के दरमियान ईरान और तुर्की की सालिसी से होने वाले मुसलसल मुजाकरात के बाद इस बात पर इत्तेफाक हुआ कि दमिश्क के शुमाली इलाके बरजा में फायरबंदी अमल में लाई जाए और इस इलाके को जाने वाली शाहराहों को खोल दिया जाए। इस फायरबंदी के मुआहदे में कहा गया है कि इसका मकसद यह है कि इलाके से फरार कर जाने वाले बाशिंदे दोबारा अपने घरों को लौट आएं। इस दरमियान शामी ज़राए ने इतवार की रात ऐलान किया कि शामी हुकूमत और फ्री सीरियन आर्मी नामी ग्रोह के दरमियान होने वाले समझौते के ऐलान के कुछ ही देर बाद तकरीबन 200 मुखालिफ मुसल्ला अफराद ने अपने हथियार डाल दिए और खुद को शामी फौज के हवाले कर दिया। पिछले महीने के दौरान फ्री सीरियन आर्मी और शाम में सरगर्म दीगर दहशतगर्द ग्रोहों के दरमियान होने वाली लड़ाइयों के नतीजे में बहुत से मुसल्ला दहशतगर्द मारे गए थे, जिसकी वजह से इन ग्रोहों के हामियों खास तौर पर सऊदी अरब में खासी नाराजगी पाई जा रही थी। इसीलिए सऊदी अरब और अमरीका जैसे मुल्कों ने जो इन दहशतगर्द ग्रोहों की हिमायत कर रहे थे उनकी आपसी लड़ाई से नाराज होकर फ्री सीरियन आर्मी नामी ग्रोह के लिए अपनी माली और असलाह जाती मदद कम कर दी है। दूसरी जानिब शाम की हुकूमत के मुखालिफ मुसल्ला ग्रोहों के दरमियान आपसी लड़ाइयों में दसियों अफराद मारे गए हैं। शामी हुकूमत के मुखालिफ मुसल्ला ग्रोहों और दहशतगर्द ग्रोह दौलतुल इस्लामिया फिल इराक व शाम के अफराद के माबैन गुज़श्ता 24 घंटे में होने वाली लड़ाइयों में कम से कम 50 अफराद हलाक और दसियों दीगर जख्मी हुए हैं। हलाक होने वाले अफराद बराह रास्त फायरिंग, बम धमाकों और फांसी दिए जाने से मारे गए हैं। फ्री सीरियन आर्मी ने सूबे इदलिब में सलकैन नामी शहर का मुहासरा कर लिया ताकि वो दौलतुल इस्लामिया फिल इराक व शाम नामी दहशतगर्द ग्रोह को वहां से निकाल बाहर करे। इसी तरह फ्री सीरियन आर्मी और दाइश यानी दौलतुल इस्लामिया फिल इराक व शाम नामी दहशतगर्द ग्रोह के दरमियान लड़ाई बदस्तूर जारी है, जिसके नतीजे में बहुत से दहशतगर्द मारे गए हैं। ये लड़ाइयाँ हलब, इदलिब और इन दोनों शहरों के मजाफात में हो रही हैं।
इराक़ में फ़ौज ने फलूजा के इलाके में अलकायदा के दहशतगर्दों के ठिकानों पर हमले किए हैं। हमारे नुमाइंदे के मुताबिक इराकी फ़ौज ने रमादी से अलकायदा के दहशतगर्दों को बाहर निकालने के बाद फलूजा का मुहासरा किया है, जहां दहशतगर्दों ने कई अहम इमारतों पर कब्ज़ा कर लिया था। खबरों के मुताबिक इराकी फ़ौज ने फलूजा में कामयाब ऑपरेशन किया और अब इस शहर में हालात मामूल पर आ रहे हैं। फलूजा में मकामी हुक्काम ने एक बयान जारी करके बताया है कि शहर में ज़िंदगी मामूल पर लौट आई है। वाज़ह है कि गुज़श्त कई दिनों से इराक़ के अलम्बार सूबे के शहरों रमादी और फलूजा में इराकी फ़ौजियों और अलकायदा के शिद्दत पसंदों के दरमियान शदीद झड़पें जारी हैं। इराकी वज़ीर आज़म नूरी अल मालकी ने मुल्क के मगरबी शहर फलूजा के अवाम से और कबाइल से अपील की है कि वह दहशतगर्दों का सफाया करने के लिए उनकी हुकूमत का साथ दें। इराकी वज़ीर आज़म नूरी अल मालकी ने कहा कि फलूजा शहर के बाशिंदों और कबाइल को चाहिए कि वो शहर में तशद्दुद और दहशतगर्दी के खात्मे और दौलत इस्लामिया फिल इराक़ व शाम नामी दहशतगर्द ग्रोह को शहर से बाहर निकालने में हुकूमत का साथ दें। उन्होंने इसी तरह इराकी फ़ौज को हुक्म दिया कि वो फलूजा शहर में रिहायशी इलाकों पर हमले न करें। اس سے پہلے مغربی صوبے الامبار کے گورنر ہاؤس نے خبر دی تھی کہ دہشت گردوں اور فوجیوں کے درمیان لڑائی کی وجہ سے شہر کے 9,000 خاندان گھر بار چھوڑ کر محفوظ مقامات کی سمت چلے گئے ہیں۔ عراقی فوجی اسی طرح اس وقت شہر کے باہر فوجی اڈوں میں تعینات ہیں تاکہ شہر کے باشندے دوسرے مقامات پر آسانی کے ساتھ منتقل ہو سکیں۔ پاکستان کی خصوصی عدالت نے پیر کے دن بھی پرویز مشرف کی غیر موجودگی میں سماعت کی اور انہیں عدالت میں حاضری سے ایک دن کا استثناء دے کر سماعت منگل تک کے لیے ملتوی کر دی۔ خصوصی عدالت میں غداری کیس کی سماعت پیر کو بھی ہوئی اور مشرف کے وکلاء نے دلائل کا آغاز کرنے کی کوشش کی تو عدالت نے کہا کہ پہلے یہ واضح کیا جائے کہ مشرف عدالت میں حاضر ہو رہے ہیں یا نہیں۔ جواب میں مشرف کے وکلاء نے کہا کہ ان کے موکل آج نہیں آ رہے ہیں اور ان کی مشرف سے ملاقات نہیں ہوئی ہے۔ پرویز مشرف کے ایک اور وکیل شریف الدین پیرزادہ نے بھی کہا کہ سب کو معلوم ہے کہ پرویز مشرف اسپتال میں ہے اور ان کا علاج ہو رہا ہے۔ اس کے بعد خصوصی عدالت نے غداری کیس میں پرویز مشرف کو پیر کے دن حاضری سے مستثنی قرار دیتے ہوئے سماعت منگل کے دن تک ملتوی کر دی۔ جسٹس فیصل عرب کی سربراہی میں پرویز مشرف غداری کیس میں خصوصی عدالت نے اس حوالے سے باقاعدہ فیصلے میں کہا ہے کہ پرویز مشرف کو حاضری سے مستثنی قرار دیا جاتا ہے۔ عدالت نے اے ایف آئی سی سے میڈیکل سرٹیفکیٹ بھی طلب کر لیا ہے۔ دوسری جانب اسلام آباد ہائی کورٹ نے پرویز مشرف کو ملک سے باہر جانے سے روکنے کی درخواست مسترد کر دی ہے۔ یہ درخواست اسلام آباد ہائی کورٹ میں لال مسجد حملے میں ہلاک ہونے والوں کے لواحقین کی تنظیم کی جانب سے دائر کی گئی تھی۔ جسٹس شوکت عزیز نے کہا کہ مشرف عدالت کی اجازت کے بغیر ملک سے باہر نہیں جا سکتے اور ہم خصوصی عدالت کے دائرے اختیار میں مداخلت نہیں کریں گے۔ بنگلہ دیش میں اپوزیشن کے بائیکاٹ اور ہنگاموں کے باوجود ہونے والے عام انتخابات کے غیر سرکاری نتائج کا اعلان کر دیا گیا ہے۔ ڈھاکہ میں جاری ہونے والے غیر سرکاری نتائج کے مطابق 116 حلقوں میں حکمراں جماعت عوامی لیگ کے 86 امیدوار کامیاب ہوئے ہیں۔ اپوزیشن جماعتوں کے بائیکاٹ کی وجہ سے عوامی لیگ کے 153 امیدوار پہلے ہی بلا مقابلہ منتخب ہو چکے ہیں۔ حزب اختلاف کی سب سے بڑی جماعت بی این پی سمیت بنگلہ دیش کی 21 اپوزیشن جماعتوں نے 5 جنوری کو ہونے والے عام انتخابات کے بائیکاٹ کا اعلان کر دیا تھا۔ بنگلہ دیشی پارلیمنٹ کی 300 نشستوں میں سے 147 پر انتخابات کرائے گئے تھے، جس میں سے اب تک 86 پر حکمراں جماعت کے امیدواروں نے بھاری اکثریت سے کامیابی حاصل کی ہے۔ الیکشن کے دن ہونے والے ہنگاموں میں 1.5 درجن سے زائد افراد مارے گئے تھے اور مشتعل ہجوم نے کئی پولنگ اسٹیشنوں کو بھی آگ لگا دی تھی۔ ہندوستان کے زیر انتظام کشمیر کے قصبے سوپور میں سینئر حریت رہنما سید علی شاہ گیلانی کی اپیل پر پیر کو عام ہڑتال کی گئی۔ تفصیلات کے ساتھ سری نگر سے سپتے محمد حسن۔
بزرگ کشمیری رہنما سید علی شاہ گیلانی کی اپیل پر شمالی قصبہ سوپور میں 6 جنوری 1993 کو پیش آئے واقعہ، جس میں 50 سے زائد افراد مبینہ طور پر فورسز کے ہاتھوں مارے گئے تھے، کے خلاف ایک عام ہڑتال کی گئی۔ ہڑتال کی وجہ سے قصبے میں معمول کی زندگی ٹھپ ہو کر رہ گئی، تمام کاروباری و تجارتی ادارے بند رہے۔ واضح رہے 6 جنوری 1993 کو مبینہ طور پر فورسز کی کاروائیوں میں الگ الگ واقعات میں 50 سے زائد افراد مارے گئے تھے، اور تب سے لے کر 6 جنوری کو سوپور قصبے میں اس واقعے کے خلاف احتجاجی ہڑتال ہوتی آئی ہے۔ وہیں دوسری طرف انسانی حقوق کی مختلف تنظیموں نے متاثرہ لوگوں کو انصاف فراہم کرنے کے لیے ایک تحریک شروع کر رکھی ہے، تاہم ان کی کوششیں تاحال بار آور ثابت نہیں دکھائی دے رہی ہیں۔ اس واقعے سے متاثرہ ایک خانواده نے اپنی روداد سنا آتے ہوئے کہا، جبکہ ایک انسانی حقوق کی مقامی تنظیم نے اس حوالے سے ریاستی عدالت میں ریٹ پیٹیشنیں بھی داخل کر رکھی ہیں۔ مقامی انسانی حقوق کی تنظیم انٹرنیشنل فورم فار جسٹس کے سربراہ محمد حسن اونتو نے ان واقعات پر تفصیلات دیتے ہوئے کہا،
جو ہماری ڈیمانڈ ہے ہیومن رائٹس والوں کی، ہم کہہ رہے ہیں کہ مارنے والے جو ہیں ان کے خلاف کاروائی عمل میں لایا جائے اور ان کو قانون کے کٹہرے میں کھڑا کیا جائے۔
ہندوستان کے زیر انتظام کشمیر سے کیمرامین مرتضی رضوی کے ساتھ سپت محمد حسن، سحر عالمی نیٹ ورک، سری نگر۔
لبنان میں گرفتاری کے بعد ہلاک ہونے والا خطرناک دہشت گرد ماجد الماجد سعودی انٹیلیجنس سروس کا اعلیٰ عہدیدار تھا۔ عبداللہ ازام نامی دہشت گرد تنظیم کے سرغنہ ماجد الماجد کو حال ہی میں لبنان میں گرفتار کیا گیا تھا، اور گزشتہ سنیچر کو لبنان کے فوجی اسپتال میں اس کی مشکوک موت کا اعلان کیا گیا۔ ماجد الماجد لبنانی سیکیورٹی اداروں کو 19 دسمبر 2013 کو بیروت میں اسلامی جمہوریہ ایران کے سفارت خانے کے سامنے بم دھماکے کے سلسلے میں مطلوب تھا، جس میں 23 افراد شہید ہو گئے تھے۔ رپورٹوں میں بتایا گیا ہے کہ ماجد الماجد کی گرفتاری کے بعد اور موت سے پہلے سعودی حکومت نے لبنان کی حکومت پر اس کی حوالگی کے لیے کافی دباؤ ڈالا تھا، جس کو بیروت نے قبول کرنے سے انکار کیا اور پھر لبنان کے فوجی اسپتال میں اس کی مشکوک موت واقع ہو گئی۔ سعودی انٹیلیجنس سروس کا یہ اعلیٰ افسر اور خطرناک دہشت گرد عراق، شام، لبنان، افغانستان اور پاکستان سمیت دنیا کے بہت سے ملکوں میں دہشت گردانہ کارروائیوں اور سرگرمیوں میں مصروف رہا ہے۔ اس رپورٹ کے مطابق القاعدہ کے اعلیٰ اور درمیانی سطح کے کمانڈروں سے اس کے قریبی تعلقات تھے اور اس گروہ نے بہت سی دہشت گردانہ کارروائیاں القاعدہ کے ساتھ مل کر انجام دی تھیں۔ سعودی انٹیلیجنس افسر ماجد الماجد کے دہشت گرد گروہ عبداللہ اعظام نے بیروت میں ایران کے سفارت خانے کے سامنے بم دھماکے کے ساتھ ہی حزب اللہ کے سینئر کمانڈر حسن اللقیس کے قتل کی بھی ذمہ داری قبول کی تھی۔ امریکی وزیر خارجہ نے ریاض میں سعودی فرمانروا ملک عبداللہ کے ساتھ ملاقات کے بعد کہا ہے کہ سعودی عرب نے فلسطین اور اسرائیل کے درمیان ساز باز کے مذاکرات کی حمایت کا اعلان کیا ہے۔ امریکی وزیر خارجہ جان کیری نے اتوار کی رات سعودی عرب کے فرمانروا ملک عبداللہ سے تقریباً 3 گھنٹے تک بات چیت کی، جس میں فلسطین اسرائیل ساز باز کے مذاکرات سر فہرست رہے۔ امریکی وزیر خارجہ نے اس بات کا ذکر کرتے ہوئے کہ فلسطین اسرائیل ساز باز مذاکرات کے ایجنڈے اور موضوعات پر سعودی فرمانروا سے بات چیت ہوئی، کہا کہ سعودی بادشاہ بھی چاہتے ہیں کہ فلسطین اور اسرائیل کے درمیان تنازعہ ختم ہو اور ہمیں سعودی عرب کے اس موقف سے خوشی ہوئی ہے۔ واضح ہے کہ جان کیری نے سعودی عرب کا دورہ کرنے سے قبل اپنے ایک بیان میں کہا تھا کہ ساز باز کے مذاکرات کا مستقبل کیا ہوگا اس بارے میں وہ ابھی کچھ نہیں کہہ سکتے۔ انہوں نے ان مذاکرات کو معمہ قرار دیا تھا۔ جان کیری نے کہا تھا کہ سعودی بادشاہ نے نہ صرف یہ کہ ساز باز کے مذاکرات کو جاری رکھنے پر اپنی دلچسپی ظاہر کی ہے بلکہ مذاکراتی عمل کے لیے اپنی ہمہ جانبہ حمایت کا بھی اعلان کیا ہے۔ سعودی وزیر خارجہ سعود الفیصل نے بھی امریکی وزیر خارجہ کے ساتھ اپنے مذاکرات کو مفید قرار دیا ہے۔ سعودی وزیر خارجہ نے جو اپنی گفتگو میں شام کے معاملے پر امریکہ اور سعودی عرب کے تعلقات میں پائی جانے والی کشیدگی کو چھپانے کی کوشش کر رہے تھے، کہا کہ امریکہ کے ساتھ اب تک ان کے مذاکرات مفید رہے ہیں، زیادہ مفید واقع نہیں ہوئے ہیں۔ بحرین کی آل خلیفہ حکومت کے سیکیورٹی اہلکاروں نے انسانی حقوق کے خلاف ورزی جاری رکھتے ہوئے ملک کے ایک سرکردہ عالم دین شیخ محمد النصیر کو گرفتار کر لیا ہے۔ بحرین کے انقلابی ذرائع کے مطابق علامہ شیخ محمد النصیر کو اس وقت گرفتار کیا گیا جب وہ حوض الجاف نامی جیل میں بند اپنے 2 بیٹوں سے ملاقات کے لیے گئے تھے۔ رپورٹ کے مطابق علامہ محمد نصیر کو قیدیوں سے ملاقات کے لیے آنے والے افراد، خاص طور سے خواتین کے ساتھ جیل کے عملے کی بدسلوکی کے خلاف احتجاج کرنے پر گرفتار کیا گیا ہے۔ کہا جا رہا ہے کہ حوض الجاف جیل میں بند سیاسی قیدیوں سے ملاقات کے لیے آنے والی خواتین کی جسمانی تلاشی لی جاتی ہے اور انہیں جنسی طور پر ہراساں بھی کیا جاتا ہے۔ بحرین کی شاہی حکومت کے سیکیورٹی اہلکاروں نے اس سے پہلے ایک اور عالم دین یاسر عبداللہ صالح کو مناما ایئرپورٹ سے اس وقت گرفتار کر لیا تھا جب وہ کربلا مولا سے زیارت کے بعد وطن واپس پہنچے تھے۔ جنوبی سوڈان کی فوج نے اعلان کیا ہے کہ ملک کے مختلف علاقوں میں پرتشدد جھڑپیں بدستور جاری ہیں۔ جنوبی سوڈان کی فوج کے ترجمان فلپس ایگوائر نے ملک کے شمالی صوبے الوحدہ اور نیل اولیا میں لڑائی جاری رہنے کی اطلاع دیتے ہوئے کہا کہ جنوبی سوڈان کی فوج ان دونوں صوبوں کے صدر مقام کی جانب پیش قدمی کر رہی ہے جو باغیوں کے قبضے میں ہیں۔ انہوں نے کہا کہ سرکاری فوج جوبا کے شمال میں 200 کلومیٹر کے فاصلے پر واقع بور شہر کو مسلح باغیوں سے واپس لینے کی تیاری بھی کر رہی ہے۔ سوڈانی فوج کے ترجمان نے اعتراف کیا کہ سرکاری فوج کو ملک کے جنوب اور جنوب مغربی 2 صوبوں میں شکست کا سامنا ہے۔ جنوبی سوڈان کی فوج کے ترجمان نے کہا کہ ملک کی فوج شمالی صوبے الوحدہ کے صدر مقام بینیٹو کی جانب پیش قدمی کر رہی ہے۔ یہ ایسی حالت میں ہے کہ نائب صدر رک میشر کے حامی مسلح افراد نے اس شہر پر قبضہ کر رکھا ہے۔ جنوبی سوڈان کی فوج کے ترجمان نے اعلان کیا ہے کہ نیل اولیا صوبے کے ملاکال علاقے میں جہاں تیل کے ذخائر ہیں لڑائی جاری ہے اور سرکاری فوج کوشش کر رہی ہے کہ اس علاقے پر دوبارہ اپنا کنٹرول قائم کیا جائے۔ جنوبی سوڈان کی حکومت نے باغیوں پر الزام لگایا ہے کہ وہ اس کو گرانا چاہتے ہیں، جبکہ حکومت کے مخالفین مسلح گروہوں کا کہنا ہے کہ موجودہ صدر آمرانہ طرز عمل پر عمل پیرا ہیں۔ متحدہ عرب امارات کے شیوخ نے اپنے محلوں اور بنگلوں کی حفاظت کی ذمہ داری امریکی سیکیورٹی کمپنی بلیک واٹر کے سپرد کر رکھی ہے۔ ابو ظہبی کے ولی عہد شیخ محمد بن زائد آل نہیان کے خاندان کے قریبی ذریعے نے اس بات کا انکشاف کیا ہے کہ علین اور ابو ظہبی میں شیخ محمد زائد آل نہیان کے محلوں اور اسی طرح متحدہ عرب امارات کے سربراہ شیخ خلیفہ بن زائد آل نہیان سے وابستہ محلوں اور متحدہ عرب امارات کے دیگر شیوخ کے تمام محلوں اور بنگلوں کی سیکیورٹی کی ذمہ داری بلیک واٹر کے سپرد ہے۔ متحدہ عرب امارات کے اخبارات نے بھی 2013 میں اپنی رپورٹوں میں لکھا تھا کہ متحدہ عرب امارات کی حکومت نے بلیک واٹر کے ساتھ معاہدے کیے ہیں اور یہ کمپنی $579 ملین کی مالیت کے معاہدے کے تحت متحدہ عرب امارات کے شیوخ اور شہزادوں کے محلوں کی حفاظت کرے گی۔ اس معاہدے کے تحت بلیک واٹر کمپنی کے 800 ایجنٹ ان محلوں کی حفاظت کے لیے مامور ہیں۔ اور ناظرین آخر میں اہم خبروں کی سرخیاں ایک بار پھر پیش خدمت ہیں۔ پارلیمنٹ جس سطح کا بھی فیصلہ کرے گی یورینیم کی افزودگی اسی سطح پر جاری رہے گی، محکمہ ایٹمی توانائی کے سربراہ کا اعلان۔ ناظرین تازہ ترین خبروں کے لیے آپ ہماری ویب سائٹ دیکھ سکتے ہیں، پتہ ہے urdu.sehattv.ir۔ اسی کے ساتھ مجھے اجازت دیجیے، خدا حافظ۔